अहिले धेरै मानिसहरू र केही पत्रकारलाई जम्मा गरेर एकजना वयोवृद्ध नेता कुर्ली, अब हामी नयाँ जनवादी राज्य सत्ता प्राप्तिका लागि आन्दोलन थाल्छौँ। नाम्लो कुनामा राखेर धेरै मानिसहरू जम्मा भएको रमिता हेर्न पुगेको बाबुसँगै गएको सानो छोराले नेताजीको कुरा सुनेर आश्चर्य मान्दै बाबुलाई सोध्यो, बा, नयाँ आन्दोलन पनि नयाँ मान्छेले नै गर्नुपर्ने होइन र? जुरोपानी चाहेर झापा घर भई हाल काठमाडौँमा रहनुभएका स्रष्टा जीवनपुढी दालको भ्रम शीर्षकको लोककथालाई स्वर्णिम प्रहरको 38 बसाईको चाबी बनाउँदै ढोका उगारे आत्मीय मनहरूमा आत्मीय स्वागत अभिवादन। आफन्त र घर देशबाट टाढा रहनुभएको तपाईँ, स्वदेशमै बसेर हामीलाई साथ दिइरहनु भएको तपाईँ, मनोहरी मातृभूमि र प्रियजनको याद सङ्घालिरहनु भएको तपाईँ, कहिले देश दुखेका कुरा, कहिले मन दुखेका कुरा, तपाईँकै उथल पुथल मनका भावनाहरू समेट्ने अनि तपाईँको एक्लोपनलाई एकैक्षण भए पनि केही कम गर्ने माध्यम नेपाली सञ्चार रेडियोलाई माध्यम बनाएर साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको 38 तथा लघुकथा विशेष श्रृङ्खलामा फेरि पनि आत्मीय स्वागत अभिवादन। प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण। आत्मीय मन यो कार्यक्रम नेपाली सञ्चार रेडियोसँगै www.nepalisanchar.com मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबर्न अस्ट्रेलियाको समय 10:30 राति तथा साँझ 5:15 नेपाली समयमा सुन्न सक्नुहुनेछ। साथै स्मार्टफोन प्रकता तपाईँले हाम्रो पात्र नेपाली क्यालेन्डर, नेपाली एफएम, ट्युन इन रेडियो, आई नेपाली रेडियो, इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ भने नेपाली अडियो बुक मार्फत पनि तपाईँले चाहेको बेला जुनसुकै समयमा पनि स्वर्णिम प्रहरका सम्पूर्ण प्रस्तुतिहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। आत्मीय मन यो कार्यक्रम विशुद्ध साप्ताहिक साहित्यिक प्रस्तुति हो, तर आजको बसाई भने लघुकथा विशेष रहनेछ। फेसबुकमा लघुकथा कर्नर नामक एउटा समूह रहेको छ, त्यही लघुकथा कर्नरभित्र समावेश भएका लघुकथाहरू आजको बसाइमा उठाउनेछु। तपाईँको आत्मीय साथको अपेक्षा गर्दै यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप मान्छेले मान्छेलाई शिव परियारको आवाजभित्र किरण खरेलको शब्द अनि चेतन सापकोटाको सङ्गीत कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौँ। हामीसँगै रहनुहोला।
को सस्तो मन तोकिन्छ आँसुलाई आँखैले नचिन्ने कस्तो जमाना आयो आफैलाई आफैले बेच्ने चलन कसले चलायो मान्छेलाई मान्छेले किन्ने कस्तो मान्छेले किन्ने कस्तो जमानायो
जदौ पुजारी बा एका बिहानी किन कराको ए अलि परबस यता छैला पुजारी बा सानो बिन्ती बिसाउँछु मन्दिर बाहिर आउनु न भन के चाहियो शिवजीको मृत्यु लु बहुलाई कि आऊ कुजात सत्य नै छु पुजारी बा मन्दिरका अध्यक्षले ज्याला रोकिदिए किन मूर्तिको एउटा आँखो अलि सानो भोरे क्यारे दिनु न पुजारी बा दुई तिन घन्टामा ल्याइदिन्छु भित्रै आएर मिलाइदिँदा तपाईँका देउता रिसाउलान् एसके निधनको मूर्ति शीर्षकको सूत्र कथा थियो यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ नेपाली संचार रेडियो अस्ट्रेलिया प्रथम प्रवासी बहुभाषिक नेपाली संचार रेडियो जसले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ प्रवासको बसाइमा तपाईँको एक्लोपनको साथी नेपाली संचार रेडियो मेलबर्न अस्ट्रेलियाबाट चौबिसै घण्टा सातै दिन विभिन्न जानकारीमूलक सूचनाबद्धक र मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने गर्दछ www.nepalisanchar.com लगइन गरी इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आत्मीयमन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको 38 तथा लघु कथा विशेष श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आजको यस लघु कथा विशेष अङ्कमा मैले फेसबुकमा लघु कथा कुनो नामक एउटा फेसबुक समूह रहेको छ त्यसै समूह वरिपरि रहेर त्यही समूहभित्र समावेश भएका लघु कथाहरू उठान गर्ने प्रयास गरिरहेको छु इस्वी सम्बत 2012 फरवरी 11 दिन सामाजिक सञ्जाल फेसबुकमा नेपाली साहित्य अन्तर्गतको लौकथा विधाको प्रवर्धन उन्नयनका लागि यो समूह लौकथाको नामाकरण गर्दै स्थापना गरिएको थियो। यसको मुख्य उद्देश्य लौकथा लेखनमा फेसबुकका माध्यमबाट एउटा लहर उत्साह ल्याउनु थियो, साहित्यमा रुचि राख्ने जोसुकै लौकथा लेखनतर्फ आकर्षित गराउनु थियो। सिद्ध हस्त लौकथाकार समालोचक एवं पाठकहरूलाई नयाँ र नयाँ लौकथा लेखनमा प्रवृत्त लौकथाकारलाई यो सृजनात्मक काममा एकै स्थलोमा संलग्न गराउनु थियो। फेसबुकमा खेर जाने समय यो सृजनात्मक काममा लागोस् लगाउन सकौँ भने उद्देश्यका साथ यो लघुकथा कुनोको विकास भएको पाइन्छ र आज मैले यही लघुकथा कुनो विशेष श्रृङ्खला उठाइरहेको छु। यसै कुनोभित्र समावेश भएका लघुकथाहरू वाचन गर्दै तपाईँमा प्रस्तुत गरिरहेको छु। फेरि पनि यसै कुनोभित्र समावेश रहेको अर्को लघुकथा काठमाडौँको खबर शीर्षकको नारायण तिवारीको लघुकथा उठाउने अनुमति चाहे। काठमाडौँको के छ खबर फेसबुक खोलेर यसो सरसर्ती हेर्न पाएको थिइनँ, फुत्रुक्क च्याट देखा पर्यो जहाँ ऊ काठमाडौँको हाल खबर सोधिरहेको थियो। मैले सधैँ जवाफ फर्काएँ, के हुनु सबै उस्तै चलिरहेको छ, अनि नेताहरूले देश डुबाउने नै भए संविधान नबनाउने, अरे खै अहिलेसम्म त प्रगति देखिएको छैन। मैले जवाफ इन्टर थिचेर पठाइसक्दा नसक्दा उसको अर्को कमेन्ट साइटको प्रश्न आइसकेको हुन्थ्यो, भ्रष्टाचारीलाई त जेल हालेछन् नि अघि, अनि काङ्ग्रेसले किन अदालतको निर्णय गलत भएको भने, काङ्ग्रेसलाई त भ्रष्टाचारी भन्या थिएन नि त अदालतले। खोइ मैले त्यति मात्रै लेखेँ, मलाई झर्को लागिसकेको थियो, अनि दाई अब नेपाल बन्द कहिले गर्दैछन् नेताहरूले, देशलाई डुबाउने नै भयो अघि, ऊ एकपछि अर्को कुरा थप्दै थियो। म पर्खिरहेथेँ यसपटक त सोध्ला कि मेरो पनि खबर सन्चो सुविस्ता के छ कसो छ, तर यसपटक पनि मेरो हालखबरको बारेमा क पनि उच्चारण नगरी सधैँ झैँ उसले लेख्यो, ल त दाई उस्तै रहेछ काठमाडौँको खबर, अहिले मेरो ड्युटी छ, फेरि पछि कुरा गरौँला, बाई। एउटा वास्तविक लौकथाका लागि नारायण तिवारीज्यूप्रति पनि हार्दिक आभार यो आत्मीय साथका लागि। यति बेला म तपाईँकै लघुकथाहरू उठान गरिरहेको छु, लघुकथै लघुकथाको श्रृङ्खलाभित्र हराइरहेको छु। यति बेला पनि लघुकथा उठानकै क्रमलाई निरन्तरता दिने अनुमति चाहे। राजीव श्रेष्ठ हुनुहुन्छ जामुने नौ दङभुङ तनहुका श्रेष्ठको विकल्प शीर्षकको लघुकथा यो बसाइमा। लगभग आधा उमेरसम्म कहिले फरकपन अनुभूति नगरेका उनीहरूमा बिस्तारै बेमेल बढ्न थाल्यो, श्रीमती बाहिर मात्रै भनेर जोड गर्न थालिन्, तर श्रीमान भित्र नै भन्थ्यो, असमझदारी बढ्दै गयो, तर जति प्रयास गर्दा पनि उनीहरूले बाहिर र भित्रको मिलनबिन्दु पहिल्याउन सकेनन्, अत श्रीमतीकै शाब्दिक भाव अनुसार श्रीमान रात विरातसम्म बाहिर हराउन थाल्यो। श्रीमतीले पनि श्रीमान घर नभएको बेला एउटा सिकारु उमेरको अल्लारे घर भित्र्याउन थाले। जामुनी नौ दङभुङ तनहुका श्रेष्ठा राजीव श्रेष्ठलाई पनि लघुकथाका लागि हार्दिक आभार। फेरि पनि लघुकथा उठानकै क्रममा धनराज गिरीको पाप शीर्षकको लघुकथा यो बसाइमा उठाउने अनुमति चाहे। एक दिन होइन दुई दिन होइन हरेक दिन उस्तै कुरूपताको पराकाष्ठा, प्राध्यापकहरू इमान्दार भएनन् भनेर प्रशासन गुनासो गर्छ, सबै अण्डालाई एउटै टोकरीमा राख्छ, विवेक छैन उप प्राध्यापक ब्रजनारायण कक्षामा प्रवेश गर्दछन्, मन उदास छ लगभग 50 विद्यार्थी भएको कक्षामा 5 पनि भने जस्ता विद्यार्थी जस्ता छैनन्, कानमा के घुसारेका छन्, हात हातमा मोबाइल, खुसखुस कुरा, वातावरण एकदम कुरूप, पढाइसित टाढाको पनि साइनो नभए जस्तो, चेलीहरू पनि कम छैनन्। साह्रै दिक्क लागेपछि गुरु एकछिन बरबराए, सर फिचिरेका छौँ, खुरु खुरु पढाउने जाने, हामी जेसुकै गरौँ तपाईँलाई के को मतलब, हामी स्वतन्त्र छौँ, मन लागेका गर्छौँ, बढी जान्ने हुने होइन नि, एकपछि सन्नाटा, गुरु अलमल्ल, बन्दोबस्तीका सामान पोका पारे, आदरणीय सज्जन गौतम बुद्ध हो, म क्षमा चाहन्छु, पक्कै पनि अघिल्लो जुनीमा यो बज्रेले ठुलै पाप गरेको हुनुपर्छ, कर्ममा लेखेको भोग्नुपर्छ, यहाँहरू जस्ता महानलाई ढोक्नै पर्छ, अब आइन्दा यस्तो गल्ती दोहोरिने छैन, नमस्कार। घन्टी बज्न 25 मिनट बाँकी थियो। धनराज गिरिजुलाई पनि यो वास्तविक लोककथाका लागि आत्मीय आभार आत्मीय मन। यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप जलिसक्यो दिल मेरो श्रेयासी चमझमको आवाजभित्र ईशा लावतीको शब्द मनोज चौला गाएको सङ्गीत कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि म तपाईँकै लोककथाहरू उठान गर्दै रहनेछु। हामी सँगै रहनुहोला। मान्छे फेसबुकमा आयो, फ्रेन्डसिप पठायो, मित्रता गाँस्यो, आउन बात गरौँ भनेर अनलाइनमा बोलायो। छिनभरमै उसले त प्रेमका कुरा पो झिक्न थाल्यो। सायरीबाट सुरु गर्ने तिम्रै जस्ता रहेछन् बानी, हाँस्ने बोल्ने गिजाउने शैली पनि उस्तै उस्तै लाग्यो। अतीतका पाना फरफरिएर पल्टियो, अनायसै आँखाबाट आँसु तुरुक्कै झर्यो। त्यसै त्यसै टोलाएछु, कता कता हराएछु, अतीतमा आफूलाई फेरि एकपल्ट पुर्याएछु। हरेक पल्ट यसरी नै झुक्किन्छु तिम्रो नामले, रन्थनिन्छु पल पल यसरी नै तिमीले दिएका घातले। हेलो कता हरायो, ऊ बोलाउँदै थियो। छुट्टीमा आउँदैछु, भेटघाट गर्नुपर्छ है, हाँस्दै भन्दै थियो। झल्यास यथार्थमा आइपुगे, आफ्नो बहकिएको मनलाई सम्हाले, तरेलीलाई पुस्दै उसँग बिदा नमागी अनलाइनबाट बाहिरिए। शोभा केसीको याद शीर्षकको लौ कथा उठाइरहेको थिएँ। आत्मीय मन, यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको 38 तथा लौ कथा विशेष श्रृङ्खलामा। आजको कार्यक्रममा लौ कथै लौ कथाहरू उठान गरिरहेको छु। त्यसमा पनि लौ कथा कर्नर नामक एउटा फेसबुक समूह रहेको छ, त्यही समूहभित्र समावेश भएका तपाईँकै सुन्दर सुन्दर लौ कथाहरू उठान गरिरहेको छु। यति बेला यसैलाई निरन्तरता दिने अनुमति चाहे। यसै क्रममा भाले र घाम शीर्षकको एकदेव अधिकारीको लौ कथा उठाउने अनुमति चाहे। कुखुरीका खोरबाट बाहिर मुन्टो निकाल्दै भाँसेको भाले फर्केर पोथीले भन्छे, देखिस् त बुढी, यी सब मानिसहरूको काम मेरै कारणबाट त पुरा हुन्छ नि। यी निन्द्रामा मस्त मूर्खहरूलाई समयको महत्त्व के थाहा? अँ होला, तिम्रै कारणले त संसार चरेको होला नि। बिहान एकछिन सुत्न पनि नदी कति फतर फतर गरिरहेको, पोथीले झर्को माने। अनि के त अझ सुत्छेस्? घाम पनि म बासेपछि नै उदाउँछ किन? यसको फत्तर फत्तर जारी रह्यो। धेरै घमण्ड नगर, मानिसहरूको आहारा बन्दा थाहा पाउला, पोथी सम्झाउन थाले। साँच्चै बुढी, मलाई त यी मानिसहरूदेखि त रिस उठेर आउँछ। हामीलाई सधैँ रात पर्ना साथ खोरमा थुनेर राख्छन्, खोरभित्रै पुरा जिन्दगी बित्ने भयो हाम्रो त। उसले मनको तितो पोख्यो, सधैँ गलत अर्थ मात्र नसोच न, यो हाम्रो सुरक्षाका लागि त हो नि। राति बिरालो फ्याउरा न्याउरीहरूको डर हुँदैन र? तिनीहरूबाट सुरक्षाको लागि त खोरमा राखेका हुन् नि। दिनभर त खुल्लै अघि पछि पोथीहरू लगाएर हिँड्छौ, आफ्नो सुरक्षाका लागि यति पनि सहन सक्दैनौ त? पोथी गम्भीर भए, यी मानिसहरूलाई आज राति मैले जाने छु, यति भन्दै भालेले दृढ निश्चय गर्यो। उल्टो पाल्टो नसोचो है, मैले भनिदिएको छु, फेरि पछुताउनु पर्ला, पोथीले सचेत गरे। त्यस राति भाले सुतेन, ऊ मनमा नै सोच्न थाल्यो, मैले बासेपछि मान्छेहरू उठ्छन्, काम गर्न थाल्छन्, मैले बासेपछि घाम लाग्छ, घाम लागेपछि उनीहरूलाई खोर खोलिदिन्छन्, अनि म पनि त चाँडै फुक्का हुन्छु, अनि यिनीहरूलाई काम बढी गर्नुपर्छ। यस्तो सोच्दा सोच्दै मध्यरात नै उबास्न थाल्यो। न मान्छे चाँडै उठे, न घाम चाँडै उदायो। धेरै बेरपछि जब पूर्वको लालीमा चढ्दै गयो, मानिसहरूले भाले बौलाएछ भन्दै गाईगुई गरेको हल्ला सुन्यो। एउटा बलिष्ठ हात उसको गर्दनसम्म आइपुग्यो। केही घण्टामै मानिसहरूको कचौरामा भाग लगाए। उता पोथी भन्दै थिए, मैले त भन्दै थिएँ नि उल्टो पाल्टो नसोच भनेर, बिचरा पछुताउने पनि त समय पाएनन्। सौराहा नगर रत्ननगर चितवनका स्रष्टा एकदेव अधिकारीको भाले र घाम शीर्षको लौ कथा उठाएको थिए। उहाँलाई पनि यो आत्मीय साथका लागि हार्दिक आभार। लौ कथा उठानकै क्रममा यति बेला भाइटिकाको दक्षिणा शीर्षकको आचार्य प्रभाको लौ कथा पनि उठाउने अनुमति चाहे। यो बसाइमा उषा र निराको बीचबाटमै भेट भयो। दुईजना बीच भाइटिकाको बारेमा आफ्ना दाजुभाइको विषयमा कुराकानी भयो। निराले भनी, उषा यसपटक त मेरा दाजुभाइले मनक्य दक्षिणा दिए नि मलाई, त्यही दक्षिणाको पैसाले सुनको गहना किन्न सुनारे कहाँ जाँदैछु। निराको कुराले उषा मौन बनी। उसको मौनता भङ्ग गर्दै निराले फेरि व्यङ्ग्यात्मक ढङ्गले भनी, तिमीलाई नि दाजुभाइले प्रशस्त दक्षिणा दिनुभयो होला नि, अनि तिमी चाहिँ गहना जोड्दिनौ? अहिले कति राम्रा राम्रा डिजाइनका गहनाहरू चलेका छन्। म त हरेक भाइटिकाको दक्षिणाले सालै पछि गहना फेर्छु। निराका कुराले उसालाई केही खिन्न बनाएर उसले मुख खोली। निरा, भाइटिकाको अर्थ र संस्कार भनेको दक्षिणाको लागि मात्र होइन, यो त हामीले दाजुभाइको दीर्घायुको कामना गर्ने दिन र दाजुभाइबाट आशिष थाप्ने दिन हो। मलाई धेरै दक्षिणा बटुलेर सुन किन्ने रहर पनि छैन र मेरा दाजुभाइ त्यति प्रशस्त पैसावाल पनि होइनन्। उषाको कुराले निरालाई पनि झट्का दिएर उसले फेरि ठाडो जवाब दिए, भाइटिकामा पनि माइतीले चेलीले भने जस्तो दक्षिणा दिन सकेनन् भने भाइटिकाको के अर्थ रह्यो? म त त्यो दिन दाजुभाइलाई पनि भरपूर दीर्घायुको कामना गर्दै प्रार्थना गर्छु। माइतीहरूले पनि पुगेसरी दक्षिणा स्वरूप पैसा दिनुहुन्छ, लेना देना बराबर। निराको यो वाक्यले असह्य भएर उषाले जवाफ दिए, तिमीले पनि पैसाकै लागि दाजुभाइको दीर्घायुको प्रार्थना गर्दिरहेछौ र तिम्रा दाजुभाइ पनि बहिनीलाई पैसाले पुरेर खुसी पार्नलाई पो रात दिन जाँड खाँदै जुवा घरमै व्यस्त हुनुहुँदो रहेछ त। हो, लेना देना बराबर। मलाई चाहिँ जुवामा जितेको पैसा दक्षिणा थाप्ने लोभ छैन। उहाँहरूको पारिश्रमिकै थोरै पैसा मलाई सद्भावले दक्षिणा स्वरूप दिनुभए पनि मेरा लागि लाख हुन्छ। उषाको वाक्य पुरा मात्र के भएको थियो, अलि परबाट निराको दाजुलाई प्रहरीले दुईटै पाखुरामा समातेर ल्याइरहेका थिए। दाजु खुट्टा टेक्न नसकी नसकी लडबराउँदै प्रहरीसँगै हिँडिरहेको थियो। हाल देनभार क्लोराडोमा रहनुभएकी आचार्य प्रभाको भाइटिकाको दक्षिणा शीर्षकको लोककथा थियो यो। उहाँलाई पनि यो साथका लागि आत्मीय आभार। यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप मसँग माया गङ्गाधर पराजुलीको आवाजभित्र डाक्टर कृष्ण हरि बरालको गजलीय शब्द गैरे सुरेशको सङ्गीत मिसाउने अनुमति चाहे यो साङ्गीतिक गजल कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप।
Bye.
जिन्दगीको साथी आफैले खोज्नु बुझेर रोज्नु जिन्दगीको साथी आफैले खोज्नु बुझेर रोज्नु आफैले खोज्नु बुझेर रोज्नु जिन्दगीको साथी चालन यो नयाँ चलाइ पाएर चालन यो नयाँ चलाइ पाएर आदर्श प्रेमी हो जीवनमा मेरो आई तहेर जीवनमा मेरो आई तहेर आदर्श प्रेमी हो आदर्श प्रेमी हो आदर्श प्रेमी
फिल्म चल्दै थियो रमा सासुआमा अनि सानो पाँच वर्षको बालक रमाको छोरा रबिन हेर्दै थिए फिल्म चलचित्रमा गरिब घरको एक छोरीको बलात्कार हुन्छ कुनै खलनायक पात्रबाट भावुक हुँदै रमाले भनिन् कस्ता मान्छेहरू हुन् यिनीहरू सासूले पनि हो हो भनिन् यी लुटेराले के गर्ने हुन् उनले प्रश्न गरिन् खोइ कसलाई हो कुन्नी चलचित्रमा जसको बलात्कार भयो उसले बिस पिउँछे अनि उसले देह त्याग गर्छे रमाले फेरि भने हेर त त्यो उद्धि आर्याले के गरेको होला जीवनबाट भाग्ने पनि मान्छे हुन्छन् लड्नुपर्ने यो समाजसँग ऊ त मरेर पो गई यस्ता पनि हुन्छन् मान्छे के थाहा उसलाई जीवनको मूल्य सासूले भनिन् के गरोस् त समाजमा अब के मुख देखाओस् बिचराले बिचराको बिल्ला बिराएर छोडिदिन् समाजले मम्मी के भयो त्यो केटीलाई रबिनले सोध्यो आमा चाहिँलाई बाबु उमरी स्वर्ग गई आमाले जवाफ दिन् मम्मी कहाँ छ स्वर्ग रबिनले सोध्यो बाबु स्वर्ग इन्द्रदेवको दरबार हो ए त्यसो भए म पनि स्वर्ग जान्छु न है रबिनले फ्याक्टै भन्यो राम राम के भनेको यस्तो यस्तो कुरा गर्नुहुन्न बाबु आमाले गाली गरिन् मम्मी स्वर्ग जान के गर्नुपर्छ लाडे पारामा सोध्यो रबिनले के कति मेरो दिमाग खराब गरिराखेको यो त्यो केटाले कस्तो राम्रो फिल्म आएको छ हेर्न पनि नदिने आमाले ठुलो ठुलो स्वरमा भनिन् होइन किन गाली गरेको त्यो बालकलाई सासूले खै गरिन् मम्मी भन्नुहोस् न के गर्नुपर्छ स्वर्ग जानु फेरि उसले लाडे टिपी गर्यो रमाले रिसले भनिन् स्वर्ग जान मुसालाई राखेको दबाई नि त्यो खानुपर्छ बुझिस बेकरा मेरो दिमाग खराब गर्छ पुनः उनी फिल्म हेर्न व्यस्त बनिन् रबिन त्यहाँबाट उठेर बाहिर गए टिभी कोठाबाट मम्मी मम्मी उसले मम्मीलाई बोलाए रुन्चे स्वरमा टिभी कोठाबाट रमाले भनिन् के भयो यो केटालाई रबिन बुमेट गर्दै टिभी कोठामा पुग्यो यो अवस्था देखेर सासु बुहारीको होस उड्यो के भो बाबा तिमीलाई रमाले काखमा लिँदै भनिन् आमा खोइ मैले स्वर्ग देखेको रबिनले आमालाई प्रश्न गर्यो के रे रमा झस्किन् उनले रबिनको हात समाइन् उसको नसा हचल थिए मुटुको धड्कन बन्द भइसकेको थियो झापा घर भइहाल दोहा कतारमा रहनुभएका निराजन प्रभात लुइटेलको खोइ मैले स्वर्ग देखेको शीर्षकको लौ कथा थियो आत्मीय मन फेरि पनि आत्मीय स्वागत अभिवादन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको 38 तथा लघु कथा विशेष श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आजको बसाई लघु कथा विशेष रहेको छ त्यसमा पनि फेसबुकमा लघु कथा कुनौ नामक एउटा ग्रुप रहेको छ त्यही ग्रुपभित्र समाहित भइरहेका छौँ त्यही ग्रुपभित्र समावेश रहेका लघु कथाहरूलाई उठान गरिरहेको छु ये त्यति बेला पनि म तपाईँकै लघुकथा उठानकै क्रमलाई निरन्तरता दिन्छु। मोबाइलको स्विच शीर्षकको टिकाराम रेग्मीको लघुकथा यो व्यवसायमा उठाउने अनुमति चाहे। सर नमस्कार, कता हुनुहुन्छ? क्लबका अध्यक्षको फोन रहेछ। नमस्कार, घरै छु सर, केही थियो र, उसले भन्यो। मैले अस्तिदेखि नै भेट्न खोजेको थिएँ, एउटा महत्त्वपूर्ण सल्लाह गर्नु थियो, एकछिनलाई यता आउन मिल्ला? कति समयको लागि हो? म अलि बिजी छु, उसले सोध्यो। बढीमा 10 मिनट। क्लबमा जरुरी काम पर्यो होला, उसले सोच्यो। जानु पर्यो। उसले फाइल सेभ गर्न पनि ढिलो मान्दै कम्प्युटरलाई हाइबरनेट गर्यो। 500 मिटरको दूरीमा रहेको क्लब पुग्न पनि छोरीको स्कुटी स्टार्ट गर्यो र हतार हतार लाग्यो। जब ऊ पुग्यो, अध्यक्ष बरन्डाको एक छेउ र सचिव अर्को छेउमा मोबाइलमा व्यस्त थियो। फोन कुराकारीमा सन्चो बिसन्चो चिया सिया पनि सुनिन्थ्यो। उसले बिस्तारै दुवैलाई इसारा गरेर घडी हेर्दै पर्खी बस्यो। 10, 15, 20 हुँदै आधा घन्टा बित्यो। सचिव फर्किआएका मात्र के थिए, अर्को फोन बज्यो। उनी फेरि कुना लागे। अध्यक्ष चाहिँ फोनमै व्यस्त। 58 मिनटमा फर्किआए। शिष्टाचारको निम्ति हात मिलाउन यसो हात बढाएका मात्र के थिए, पुनः घन्टी बज्यो। एक हातले मेरो अल्छी लाग्दो हत्केला समात्दै अर्को हात मुख र मस्तिष्कमा फोनमै जुल्यो। उसलाई लाग्यो एकपटक होइन, दुईपटक होइन, होइन अर्काको समय हुँदैन। उसलाई असह्य भएछ। हिँड्यो। घर आउन साथ पुनः अध्यक्षको फोन आयो। उसले लाग्यो हात मिलाएको पनि ख्याल रहेनछ। उसले भन्यो समय त मेरो पनि छ, मलाई भेट्दा मोबाइलको स्विच अफ गर्नुहुन्छ भने अर्को पटक समय मिलाउँला। टिकाराम रेग्मीज्यूप्रति पनि यो लघुकथाका लागि हार्दिक आभार। आत्मीयमन, स्वर्णिम प्रहरको लघुकथा विशेष श्रृङ्खलाको अन्तिम चरणमा पखेटा पिँजडाका होइनन् शीर्षकको राजन कार्कीको लघुकथा आजको कार्यक्रमको अन्तिम सृजना स्वरूप उठाउने अनुमति चाहे। म पिन्जडाको मैनालाई बिहानको चारो दिँदै थिएँ, मोबाइल बज्यो। रमेशले रुन्जे स्वरमा थोरै बुझिने गरी भन्यो, साला तेरी भाउजूले छोडेर गए या होइन होला, साथी भेट्न जानुभएको होला, त बढी नाटक गर्छस्। होइन, चिठी र प्लेन टिकटको फोटोकपी हेरेर तलाई फोन गरेको हुँ, ऊ झन्डै भक्तानी हो। महत्वाकांक्षी रमेश र मेरो उठवस कलेजको दोस्रो सत्रसम्म रहे पनि ऊ मेरो मिल्ने साथी बनिसकेको थियो। उमेरले 3 वर्ष जेठो। उसले मेरो नहुँदाको पैसाको गर्जदेखि नभ्याउन्जेलको असाइनमेन्टको जिम्मा लिइदिन्थ्यो। उसको अन्तिम सेमेस्टर इत्यादि सकेर स्थायी भएपछि घरबाट फिरेर आएको रमेशले एक दिन हामी सगोलमा बस्ने जम्मै 5 केटाहरू भेला भएको बेला लगभग उर्दिनै गर्यो, अर्को महिना तिमीहरूकी भाउजू आउँदैछ नेपालबाट, आफ्नो व्यवस्था गर। हामीले नाइजोर गरेनौँ। घरको करकरानामा उसैको नाममा थियो। चुपचाप आफ्नो पोको आफै ठेगान लगायौँ। भाउजू आएपछि उसले मलाई प्रायःजसो महिनान्तमा बोलाउँथ्यो, म पुग्थेँ। थोरै अनुहार परेको रमेशले धेरै मुहार परेको भाउजू ल्याएको थियो। म अरूलाई भन्नुपर्दा कोमल कोठीले पुतली न्याकेको भन्थे, अरूहरू हो ठिक भनिस् भन्थे, घरबाट निकालेको रिस पनि मिसिएर हो भन्थ्यो होला। उदङ्ग पर्दै भन्थ्यो, महाकसम धेरै ह्याप्पी छु, फुल टाइम काम छ, तेरी भाउजूले बाहिरको सिनको भाँच्न लगाएको छुइनँ, के पुर्याएको छैन, उसलाई घर बाहिर दुःख गर्न जानै पर्दैन, दुःख त हामीले गरेका हौ। उसको घर मुनि पुग्नै आँटेको थिएँ। मलाई ती पहिलेका कुराको कुहिरोले बिस्तारै दुम्याउँदै थियो। रमेशले फेरि फोन गरेर सोध्यो, म पुगिसकेँ भन्दै थिएँ। उसले मूल ढोकाबाट छाड हान्दै गमलाङ्ग मलाई छोपेर डाँको छोड्यो। के दिइन, के पुर्याइन, कमाउनेदेखि किनमेलसम्म आफै त गर्थे, ढोका बाहिर पाइला राख्न पर्दैन थियो, हामीले गरेको दुःख छेउ पर्न दिएको होइन, यी हेर त चिठी के लेखेकी छे। उसले मलाई चिठी थमाए। मेरा आँखा खुले तर अक्षर प्रष्ट भएनन्। म त्यही ढोका सामुन्ने निसासिए। मेरी महिना बोल्न थाली। म 10 कोस परैबाट सुन्न थाले। भागे। मेरो आफ्नै पिँजडाको महिनालाई फुक्का छाडिदिन्न यति विघ्न हत्ता र उखरमाउलो कहिल्यै भएको थिएन। पखेटा पिँजडाका होइनन् शीर्षकको लघुकथाका लागि राजन कार्कीज्यूप्रति पनि हार्दिक आभार। यसका साथै स्वर्णिम प्रहरको व्यवसाय पनि भेट मार्ने बेला भयो। आत्मीयमन, तपाईँले स्वर्णिम प्रहरको 38 तथा लघुकथा विशेष श्रृङ्खला कस्तो लाग्यो? तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला, जसका लागि हाम्रो इमेल ठेगाना swarnimprar@gmail.com swarnimprar@gmail.com अनि फेसबुकमा swarnimprar swarnimprar नामक एक फेसबुक प्रोफाइल र एउटा पेज मार्फत पनि सहकार्य तय गर्न सक्नुहुनेछ। अर्को जानकारी, swarnimprarका हरेक अङ्कहरू नेपाली संचार रेडियोसँगै www.chisapaninepal.blogspot.com अनि www.meromankosathi.blogspot.com मार्फत पनि यहाँले चाहेको बेला जुनसुकै बेला पनि कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ भने एन्ड्रोइड तथा आइफोन एप्लिकेसन नेपाली अडियो बुक मार्फत पनि यहाँले स्वर्णिम प्रहरका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यतिन्जेल आफ्नो महत्त्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो, नेपाली संचार रेडियोसँगै सहयात्रा तय गर्नुभयो, धेरै धेरै धन्यवाद। हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संचार टिम अस्ट्रेलियाप्रति हार्दिक आभार। यो श्रृङ्खला विस्तारका खातिर सहयोग गर्नुहुने लघु कथा कुनोका संस्थापक संरक्षक ज्यूहरूप्रति पनि हार्दिक आभार। नेपाली अडियो बुक टिम मनित चिसापानी नेपाल टिमप्रति पनि हार्दिक आभार यो साथका लागि। यति बेला कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप सागर भन्दा गहिरो दीपक लिम्बू र अन्जु पन्तको आवाजभित्र पद्मा लिङ्खा मगरको शब्द अनि राजेश थापाको सङ्गीत तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण अर्को हप्ता भेटिने बाचासहित तपाईँको यो हप्ता सुखद अनि सृजनशील बनोस्। हस्त छुट्ट्यौँ, अर्को हप्ता भेटौँला। नमस्कार।
को गाथा तिमीलाई हो मुना मदन पीरती को गाथा तिमीलाई